بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. تمام تعریفیں اللہ سبحانہ و تعالیٰ کے لیے ہیں، سارے خزانے اللہ کے پاس ہیں. اللہ تعالیٰ کی، اس کے فرشتوں کی، اس کے نبیوں کی، اس کے رسولوں کی اور اس کے تمام مخلوق کی رحمتیں ہوں حضرت محمد صلی اللہ علیہ وسلم پر اور آپ صلی اللہ علیہ وسلم کی تمام آل پر اور آپ صلی اللہ علیہ وسلم پر اور ان سب پر سلام ہو اور اللہ تعالیٰ کی رحمتیں ہوں اور برکتیں ہوں. یہ درود شریف کا ترجمہ ہے، بہت پیارا درود شریف ہے. ہمیں امت کے مشائخ نے ایسے ایسے الفاظ میں اللہ کی تعریف اور حضور صلی اللہ علیہ وسلم کو درود بھیجا ہے، ہمیں ان کو سیکھنا چاہیے اور اپنی دعاؤں میں شامل کرنا چاہیے. ہمارے موجود بھائیوں اور بہنوں، امت کے محبت بزرگ فرمائیں، اللہ سبحانہ و تعالیٰ آپ کو بہترین علم اور عمل صالح کی توفیق عطا فرمائے. جو وقت آپ نے لقے کو سننے کے لیے فارغ فرمایا ہے، اللہ اس کا بہترین بدلہ عطا فرمائے. اور انبیاء، شہداء، صالحین، صدیقین، بزرگان دین کے ساتھ جنت کے اعلیٰ درجات میں ہمارا حشر فرمائے. آمین. جہاں پر نیک بندے بندیاں اللہ کے ذکر کے لیے جمع ہوں، فرشتوں کی جماعت وہاں پہنچتی ہے، اللہ کی رحمت نازل ہوتی ہے. اور جہاں پر نیک بندے دور دور سے آئے ہوں تو ہر آدمی ان کے صدقے میں دعا کرے کہ یا اللہ، جتنے لوگ آپ کی محبت میں آئے ہیں ان کی برکت سے ہماری دعا بھی قبول فرمائی. علم کی مجلس کے فضائل ہیں، جو آدمی دین سیکھنے کے لیے جائے تو فرشتے اس کے لیے پر بچھاتے ہیں اور اللہ کی مخلوق دعا کرتی ہے. سمندر میں مچھلیاں، ہوا میں پرندے، زمین میں جانور، حتیٰ کہ کیڑے مکوڑے تک دعا کرتے ہیں اس بندے بندی کے لیے جو دین سیکھنے کے لیے محنت کرے. فرشتوں کی جماعت ذکر کے حلقے کی تلاش میں رہتی ہے. جب ہم اللہ کو یاد کریں گے تو اللہ سبحانہ و تعالیٰ ہمیں یاد فرمائیں گے. علم دین کا ایک بات سیکھ لینا 1000 رکعات نفل نماز کا ثواب. جس جگہ اللہ کا ذکر ہو وہ جگہ آسمان میں آسمان والوں کے لیے تاروں کی طرح چمکتے ہیں. جو لوگ صرف اللہ کے لیے ملے اور واپس گئے اور کوئی دنیاوی غرض نہیں تھی، وہ قیامت میں عرش کے سائے میں ہوں گے اور نور کے ممبروں پر. ہر بار جب ہم بیٹھیں تو نیت کریں اپنے لیے، گھر والوں کے لیے، پاس پڑوس، پوری امت کے لیے کہ ہر بھائی اور بہن سے اللہ راضی ہو جائے، سب اللہ کے اولیاء بن جائیں، سب کی توبہ قبول ہو جائے، سب لوگ شیطان اور نفس کے بہکانے سے بچ جائیں، گناہ اور نافرمانی سے بچ جائیں، ہماری غفلت اور کاہلی چستی دور ہو جائے. ہر وقت دعائیں، ذکر، اچھی باتیں ہمارے دل و دماغ میں ہیں، زندگی میں سنت طریقے آ جائیں، ہماری زندگی صراط مستقیم پر آ جائے، ہمارا نفس ایسا ہو جائے کہ اللہ رسول کی باتیں ہمیں اچھی لگنے لگے، نیکی کا جذبہ ساری امت کی خیرخواہی ہمارے دل میں ہو اور حیات و طیبہ، پاکیزہ زندگی، صحت، سلامتی، امن، سکون، آسان رزق، دعاؤں کی قبولیت یہ ہمیں ملے اور آخرت میں آسان حساب، آسان درجات، قبر میں جنت کا باغ اور کل صراط میں سے سہولت سے پار ہونا، جنت کے دوس میں اعلیٰ ٹھکانہ حاصل ہونا، یہ ہمیں مل جائے اور امت سے مل جائے. مشائخ لکھتے ہیں کہ کوئی چیز سیکھنے کے لیے اعتقاد اور طلب اور توجہ اور شوق کی ضرورت ہے. تو جتنے شوق اور جذبے سے جو بیٹھے گا وہ پہنچ جائے گا. تو بے دلی سے نہ بیٹھے، کچھ دیر بھی ہو لیکن اللہ کے کلام کے لیے اور رسول صلی اللہ علیہ وسلم کی باتوں کے لیے، اللہ والوں کی باتیں سننے کے لیے شوق سے بیٹھے آپ، شوق سے بیٹھے. اللہ تعالیٰ بڑے ہیں اور اللہ کے خزانے بہت بڑے ہیں. اللہ تعالیٰ ایسے احسان کرنے والے ہیں کہ کبھی ختم نہیں ہوتا، ایسی نعمتیں دیتی ہیں جن کو کوئی گن نہیں سکتا، اور ایسی طاقت والے ہیں جس کا مقابلہ کوئی نہیں کرتا. ایسی نگہبانی فرماتے ہیں کہ ایسی آنکھ جو ہے کبھی سوچی نہیں، ہر وقت نگہبانی فرماتے. بعض مشائخ نے لکھا کہ اللہ کی قدرت دیکھنی ہو تو یہ دیکھیے کہ دنیا میں اربوں انسان ہیں हर आदमी के चेहरे पर एक नाक और दो आंखें और मुंह और कान है, लेकिन कुदरत यह है कि अरबों आदमियों में हर आदमी की शक्ल अलग अलग है। इससे आदमी अल्लाह को पहचाने। रोजाना कई लाख बच्चे पैदा होते हैं, अल्लाह के खजाने से हाथ पांव आंखें सबको मिलती है। हर आदमी की आवाज अलग, हर आदमी की शक्ल अलग, हर आदमी की फिंगर प्रिंट अलग। ये अल्लाह की कुदरत, अल्लाह की कुदरत। ये जो है दावत का मजमून है जो गैर मुस्लिमों को भी सुनाया जाए कि देखो अल्लाह की कुदरत, तुम बना सकते हो। एक मच्छर भी आदमी नहीं बना सकता और एक मक्खी भी नहीं बना सकता, और मक्खी अगर कुछ छीन कर ले जाए तो वापस भी नहीं ला सकता, कितना आजिब है। हजारों के मजमे में आदमी अपने दोस्त रिश्तेदार को पहचान लेता, और लाखों के मजमे में अपने भाई बहन की आवाज़ पहचान लेता। ऐसी चीज है तो इंसान जो है वो दुनिया की चीज़ों में लग के अल्लाह को भूल गया। तो ये इंसान का, इंसानियत का मसला है। अल्लाह ताला के खजाने में देने में कोई कमी नहीं है, मांगने वाला होना चाहिए, मांगने वाला होना चाहिए। अगर हम अल्लाह की बड़ाई बयान करें, सुबह शाम अल्लाह सुबहानहु व तआला की पाकी बयान करें, तो कुछ असकार हैं, कुछ ऐसे मामूलात, कुछ तस्बीहात जिनसे कम वक्त में ज्यादा से ज्यादा सवाब मिलने की उम्मीद है। तो अल्लाह की बड़ाई के कलिमात, सुबहान अल्लाह व बिहम्दिही अदद खल्क़िही मिदाद कलिमातिही रिज़ा नफ़्सिही व ज़ीनत अर्शिही, सुबहान अल्लाह व बिहम्दिही अदद खल्क़िही मिदाद कलिमातिही रिज़ा नफ़्सिही व ज़ीनत अर्शिही, सुबहान अल्लाह व बिहम्दिही عدد خلقه مداد كلماته رضا نفسه وزنة عرشه। استغفار کرنا چاہیے, استغفر الله ربي من كل ذنب واتوب اليه, استغفر الله ربي من كل ذنب واتوب اليه, استغفر الله ربي من كل ذنب واتوب اليه। درود شریف پڑھنا چاہیے, جزا الله عنا محمدا ما هو اهله صلى الله عليه وسلم, اور حسبنا الله ونعم الوكيل, لا اله الا انت سبحانك اني كنت من الظالمين, لا حول ولا قوه الا بالله, اور چلتے چلتے جو توفیق ہو جائے, سبحان اللہ الحمد للہ لا الہ الا اللہ اللہ اکبر اللہم صلی علی محمد, اور دعائیں دعائیں اپنی زبان میں خوب مانگنی چاہیے, چلتے پھرتے آتے جاتے دل میں مانگ رہا ہے, مانگ رہا ہے, پورے دن مانگتے رہو مانگتے رہو, تو دیکھو کیسے ہے۔ اور کوئی بھی چیز سے تکلیف اور شر سے بچنے کے لیے بسم اللہ الذی لا یضر مع اسمه شیء فی الارض ولا فی السماء وهو السمیع العلیم, بسم اللہ الذی لا یضر مع اسمه شیء فی الارض ولا فی السماء وهو السمیع العلیم, بسم اللہ الذی لا یضر مع اسمه شیء فی الارض ولا فی السماء وهو السمیع العلیم۔ ایک استغفار امت کے لیے کرنا چاہیے, اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات, دنیا میں جتنے مسلمان مومن مرد عورت ہیں ان کی تعداد کے برابر ثواب ملے۔ یہ اذکار ہیں, پانچ منٹ لگتے ہیں اور ثواب جو ہے آدمی کروڑوں کما کر لے۔ اوٹو ڈالتے کرسی پہ بیٹھے, بستر میں بیٹھے, کوئی اسپتال میں ہے, آدمی جو ہے آخرت کے کروڑوں ملین بلین بنتا, تو ایسے ہی ہمیں تڑپ لگ جائے دین کی مجلس میں, اور اللہ والوں کی باتیں ان کی باتیں سننے سے فائدہ ہوتا ہے, اور ان سے عقیدت رکھنے سے, ان کا احترام کرنے سے انسان کی زندگی میں انقلاب آ جاتا ہے۔ اس کی بہت ساری مثالیں ہیں جو آپ نے روایتیں سنی ہوں گی۔ ایک بار ذکر کی مجلس میں صالحین اللہ والے ذکر کر رہے تھے, ایک آدمی کسی ضرورت سے جا رہا تھا, تھوڑی دیر کے لیے بیٹھ گیا, تو اللہ تعالیٰ نے بعد میں اس مجلس میں شامل سب لوگوں کی مغفرت کا اعلان کروایا, سب کو بخش دیا۔ فرشتوں نے کہا کہ ایک آدمی کسی اور کام سے آیا تھا, اس کی نیت نہیں تھی, بس ایسے ہی جا رہا تھا, اور بس تو اللہ نے کہا مجلس ایسی بابرکت ہے کہ اس کو بھی بخش دیا۔ تو یہ اہل اللہ کے ساتھ بیٹھنے کی برکت ہے۔ اس کو فرماتے ہیں کہ جیسے معزز کوئی مہمان کہیں گیا, اب اس کے ساتھ کچھ خادم ہے ساتھ میں, تو خادموں کا بھی خوب اکرام ہوتا ہے, ارے آپ بھائی صاحب کے نوکر ہیں, بیٹھی بیٹھی آپ بھی حلوہ کھائیے, بہت اکرام ہوتا ہے, ان کو باہر کہیں بٹھا دیتے ہیں۔ اسے کہتے ہیں کسی اہل اللہ بڑے بزرگ اللہ والوں کے دل میں جا بیٹھو, بہت فائدہ ہو, دعائیں کریں گے آپ کے لیے۔ جس زمین پر محنت ہوتی ہے اس میں باغ اور پھل پھول نکلتے ہیں, تو اللہ والوں کی نگرانی میں دل کی زمین پہ محنت کرنے سے تقویٰ اور اللہ کی محبت کے پھول نکلتے ہیں۔ علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ بہت بڑے عالم بزرگ اللہ والے گزرے, جب نوجوان علماء اپنے سارا سبق قرآن حدیث فقہ ساری کتابیں پڑھ کے سالہ سال کر کے فارغ ہو جاتے, اکثر پڑھ لیا سند مل گئی عالم ہو گئے, वो उनको जमा करके कहते हैं कि तुम जितनी मरतबा भी बुखारी शरीफ ख़त्म कर लो, जब तक अल्लाह वालों की जूतियाँ सीधी नहीं करोगे, खुद की सोहबत अख्तियार ना करोगे, इल्म की हकीकत और उसकी रूह से महरूम रहोगे। ये है अल्लाह वालों का मकाम जो अल्लाह सुभान व तआला ने उनको अता फरमाया, क्योंकि वो अपने आप को मिटा देते हैं, खुद को कुछ नहीं समझते, तो अल्लाह ताला उनको बुलंद फरमाए। तो हम जैसे आम आदमियों के लिए ये है कि ज़रूर किसी अल्लाह वाले से राबता कायम रखें। आदमी अपनी अकल से जो है आखिरत के काम में नहीं चल सकता। मिसाल वो फरमाते हैं कि सड़क जो है वो साफ चिकनी खाली, सुबह 5 बजे निकले सारी सड़कें खाली हैं और सारे मैप भी लगे हुए हैं, सारे चीज़ के नाम भी लगे हुए हैं, लेकिन फिर भी गाड़ी नहीं दबा सकते। पहले से मालूम होना चाहिए कहाँ जाना है, क्या एड्रेस है, पता क्या है, किधर टर्न है, मैप क्या है, सड़कें सारी खाली हैं फिर भी नहीं पहुँच सकते, किसी भी रहनुमाई की ज़रूरत पड़ेगी। तो दीन वो रास्ता है जो आँख से नज़र नहीं आता, तो उसमें किसी के बगैर कैसे पहुँच जाएंगे। जो आदमी राय को और अकल को दीन में काफ़ी समझते हैं, बहुत बड़ी गलती में, मेरी मर्जी हम जैसे चाहे रहें, जो चाहे पहनें, जहाँ चाहे जाएँ, जो चाहे खाएँ, अपनी राय और अकल से जो काम करेगा वो मुश्किल में फंसेगा। सड़क पर गलती करने वाला ज़्यादा से ज़्यादा क्या है कि किसी खाई में गिर जाएगा, थोड़ा हादसा कोई हो गया, अल्लाह बचाए ऐसी मुसीबत से, लेकिन दीन के रास्ते में जो गलती करेगा वो कहाँ जाके गिरेगा, जहन्नम में जाके गिरेगा, अल्लाह ताला बताए, हमेशा का खसारा। इसलिए जो है सिर्फ अकल से काम नहीं चलते, अकल इस काम के लिए है कि अल्लाह को पहचानो, और उसके बाद ये है कि सारी बातें मान लो उसके अकल में, अल्लाह ताला हमें काफ़ी पता होगा। कुछ जो है एक दरूद शरीफ पढ़ा जाएगा, कुछ जिक्र की कुछ चीज़ें नई पढ़ी जाएंगी। ये हजरत मुफ्ती अब्दुर्रऊफ सखरवी साहब की किताब है, दरूद सलाम का मजमुआ। हजरत ने एक दरूद नकल फरमाया है कि ऐसा दरूद शरीफ पढ़ना हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सारे दरूद भेजने के बराबर है। ये दरूद पढ़ना हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सारे दरूद भेजने के बराबर है। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन बिअदद कुल्लि ज़िक्रिही अल्फा अल्फी मर्रा, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन बिअदद कुल्लि ज़िक्रिही अल्फा अल्फी मर्रा। जितने दुनिया में जिक्र हो रहे हैं उन्हें हज़ार हज़ार मरतबा उनके मुताबिक हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के बोले। हमारे मशाइख ने बहुत प्यारे प्यारे अल्फाज में दरूद शरीफ किए। जो आदमी 3 मरतबा सुबह या शाम पढ़े आऊज़ु बिल्लाहि समील अलीम मिनश शैतानिर रजीम, आऊज़ु बिल्लाहि समील अलीम मिनश शैतानिर रजीम, आऊज़ु बिल्लाहि समील अलीम मिनश शैतानिर रजीम, सर की आखिर की 3 आयात आयत नंबर 22, 23 और 24 की तिलावत करे, जिसमें अल्लाह के नाम है अस्माउल हुस्ना है, तो 70,000 फरिश्ते सुबह शाम तक दुआए मग़फ़रत करते रहते हैं, और उस दिन अगर वो मर जाए तो शहादत की तरह मौत लिखी जाए। ये तिर्मिज़ी और दारमी और इब्ने सुन्नी जो जिसके किताब के सनद से है, सूरह हशर की आखिर की आयत। तो इतनी जो है वो सबको याद कर लेनी चाहिए, कुरान पाक में सूरह हशर की आखिर की 3 आयत, और सुबह शाम पढ़ना चाहिए आयत 1 दफ़ा, और उनसे पहले आऊज़ु बिल्लाहि समील अलीम मिनश शैतानिर रजीम 3 दफ़ा। ये जो हम तस्बीहात पढ़ते हैं उनको किस तरह पढ़ें, ये हज़रत मुफ्ती अब्दुर्रऊफ सखरवी साहब की किताब है, रोज़ाना के मामूलात। भाई हमें मालूम है एक तस्बीह पढ़ी सुबहान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह अल्लाहु अकबर, तो सुबहान अल्लाह जो 100 दफ़ा पढ़ेगा ऐसा है कि उसने कितने हज करके आया, नकली हज। तो तस्बीहात पढ़ने का तरीक़ा क्या हो, ज़रा अच्छा तरीक़ा हो। हज़रत ने लिखा है पहले इस्तिग़फ़ार की तस्बीह पढ़ें और नीयत करें, या अल्लाह मैं आपका एक ख़ताकार सियाकार बंदा या बंदी हूँ, आपके सिवा कोई माफ़ करने वाला और बख्शने वाला नहीं है, मैं आपसे तमाम गुनाहों की माफ़ी मांगने के लिए इस्तिग़फ़ार करता हूँ। पहले ये कह ले आदमी अपने दिल में, फिर उसके बाद इस्तिग़फ़ार करे, अस्तग़फ़िरुल्लाह रब्बी मिन कुल्ल ज़म्बिन व अतूब बोले। फिर दरूद इब्राहिमी दरूद शरीफ पढ़िए, उसकी तस्बीह पढ़ें अगर पढ़ सकें, और नीयत करें कि या अल्लाह मैं रसूल सल्लल्लाहु अलैहि वसल्लम का अदना उम्मती हूँ, आपके मेरे ऊपर बेशुमार एहसानात हैं, आप सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करना मुझ पर वाजिब है, लिहाजा आप सल्लल्लाहु अलैहि वसल्लम का हक मोहब्बत अदा करने और आप सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत अपने दिल में पैदा करने के लिए दरूद शरीफ पढ़ता हूँ, ये अपने दिल में कह ले, फिर दरूद शरीफ की तस्बीह पढ़े। उसके बाद जो है वो جو سبحان اللہ الحمد للہ اور کلمات کی تسبیح پڑھتے ہیں اس میں نیت کریں کہ یا اللہ آپ کے مجھ پر بڑے بڑے احسانات ہیں اور بہت ساری نعمتوں میں میں غرق ہوں اور ان کا شکر ادا کرنا آپ سے کامل محبت رکھنا مجھ پر لازم ہے، لہٰذا آپ کی محبت پیدا ہونے کے لیے یہ تسبیح پڑھتا ہوں۔ تسبیح پڑھتے جا رہے ہیں ساتھ ساتھ اللہ سے مناجات دعا بھی ہوتی جا رہی ہے کہ یا اللہ اس لیے پڑھتا ہوں اس لیے پڑھتا ہوں۔ اس کے بعد پڑھیں سبحان اللہ وبحمدہ سبحان اللہ العظیم اور ایک تسبیح سبحان اللہ الحمد للہ لا الہ الا اللہ اللہ اکبر اور آخر میں لا حول ولا قوۃ الا باللہ العلی العظیم۔ تو شیخ فرماتے ہیں کہ 100 مرتبہ پڑھ لیں، اگر وقت نہ ہو تو 33 مرتبہ پڑھ لیں، یعنی وقت نہ ہو تھوڑا کم پڑھ لیں، لیکن کچھ نہ کچھ تسبیحات آتے جاتے چلتے پھرتے مسجد آتے جاتے گاڑی چلاتے ہوئے کھانا پکاتے ہوئے کچھ نہ کچھ پڑھ لیں۔ اللہ تعالی ہمیں ذکر کرنے کی توفیق عطا فرمائے۔ حضرت مولانا اشرف علی تھانوی صاحب رحمۃ اللہ علیہ کی کتاب ہے فضائل استغفار، انہوں نے استغفار کے فضائل جمع کیے۔ حدیث شریف کا ترجمہ ہے، فرمایا کہ اللہ سبحانہ و تعالیٰ فرماتے ہیں، یہ حدیث قدسی ہے کہ اے آدم کے بیٹے جب تک تو مجھ سے دعا کرتا رہے گا اور امید کرتا رہے گا میں تجھ کو بخشوں گا، خواہ تیرے گناہ اس کثرت سے ہوں کہ آسمان کے ابر تک پہنچ جائیں، پھر تو بخشش چاہے تو میں بخش دوں گا۔ اے ابن آدم اگر تو میرے پاس زمین بھر گناہ لے کر آئے اور میرے ساتھ تو نے کسی کو شریک نہ کیا تو میں تیرے پاس زمین بھر مغفرت لے کے پہنچوں گا۔ دوسری حدیث میں ہے، ایک آدمی حضور صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا، عرض کیا یا رسول اللہ ہم میں سے کوئی گناہ کر بیٹھتا ہے، فرمایا کہ وہ گناہ اس پر لکھا جاتا ہے۔ اس نے کہا پھر وہ اس گناہ سے بخشش مانگتا ہے توبہ کرتا ہے، فرمایا کہ اس کے لیے بخشش کی جاتی ہے اور معافی کی جاتی ہے۔ اس نے عرض کیا کہ وہ پھر گناہ کرتا ہے، فرمایا کہ اس پر گناہ لکھا جاتا ہے۔ عرض کیا کہ وہ پھر استغفار کرتا ہے، فرمایا کہ پھر معافی کی جاتی ہے اور توبہ قبول ہو جاتی ہے۔ اور یاد رکھو کہ اللہ تعالیٰ معاف کرنے سے نہیں اکتائیں گے، تم ہی اکتا جاؤ۔ اللہ تعالیٰ معاف کرنے سے نہیں اکتاتے، جتنی دفعہ معافی مانگو اتنی دفعہ معاف کرنے۔ اللہ تعالیٰ کی بڑی شان ہے، اللہ تعالیٰ کے بڑے بڑے خزانے، بڑے بڑے انعامات ہیں۔ اللہ تعالیٰ ہم کو ہم سے زیادہ جانتے ہیں، تو بعض لوگ پریشان ہوتے ہیں، یہ ہو گیا، بیمار ہو گئے، کوئی چیز ہو گئی۔ اللہ تعالیٰ حکیم ہے، کوئی حکمت ہوگی، اس پر ثواب دیں گے۔ ہمارے فائدے کو ہم سے زیادہ جانتے ہیں، ہمارے ماں باپ سے زیادہ جانتے ہیں۔ اب جو ہے بعض اوقات یہ حضرت شیخ مفتی تقی عثمانی صاحب کی مجلس میں سے ایک مضمون ہے، حضرت نے لکھا کہ بعض اوقات آدمی کے دل میں خیال پیدا ہوتا ہے کہ میں اللہ میاں کو اتنا پکارتا ہوں لیکن ان کی طرف سے کبھی جواب ہی نہیں آتا۔ ہم دعا کر رہے ہیں تو انہیں پکار رہے ہیں، ذکر کے ذریعے پکار رہے ہیں، نماز کے ذریعے، تلاوت کے ذریعے، لیکن جواب نہیں آتا۔ بعض دفعہ شیطان یہ وسوسے کوئی ڈالتا ہے۔ تو اس میں حضرت نے مولانا رومی رحمۃ اللہ علیہ کی طرف سے ان کی کتاب میں سے اس کا جواب دیا ہے کہ یعنی تمہیں ہمارا نام لینے کی جو توفیق ہو رہی ہے یہی ہماری طرف سے جواب ہے۔ تم نے ایک مرتبہ ہمارا ذکر کیا، دوبارہ ہمارا نام لینے کی توفیق ہو گئی، تو یہ خود ہماری طرف سے جواب اور لبیک ہے۔ اگر جواب نہ ہوتا تو تمہیں دوبارہ ہمارے دربار میں آنے کی توفیق ہی نہیں ہوتی۔ اس وجہ سے جو ہے بہت بڑے بزرگ ہیں، حاجی صاحب فرماتے ہیں کہ جب ایک نیک عمل کے بعد دوبارہ اسی نیک عمل کی توفیق ہو جائے، ایک نماز پڑھی پھر اگلی نماز کی توفیق ہو گئی، ایک دفعہ قرآن پڑھا پھر قرآن پڑھنے کی توفیق ہو گئی، ایک دفعہ علم دین پڑھا پھر آنے کی توفیق ہو گئی، تو سمجھ لو کہ پہلا عمل قبول ہو گیا۔ اگر پہلا عمل قبول نہ ہوتا تو دوسری بار عمل کی توفیق نہ ملتی۔ اور یہ سمجھ خوش ہو کہ اللہ نے نیک عمل کی توفیق عطا فرمائی تو انشاءاللہ اللہ تعالیٰ نواز دیں گے، مگر بس اس سے آگے نہ بڑھنا، یہ مت سوچنا کہ بہت بڑا عمل ہو گیا اور میں نے بڑا تیر مار لیا، اب شیطان کہیں اور لے جائے۔ تو عمل کرتے رہو، ڈرتے رہو، مایوس ہو کے بیٹھنا بھی نہیں، سست کاہل بھی نہیں ہونا، دوڑ لگانا خوب، لیکن کوئی اکڑ مکڑ نہ، اللہ سے مانگتے رہو بھائی اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے، اللہ تعالیٰ عمل کی توفیق عطا فرمائے۔ ایک مضمون جو ہے وہ سنت کا پڑھا جائے گا، اور اس کے بعد جو ہے انشاءاللہ نماز، رمضان اور شعبان اور اس کی باتیں انشاءاللہ بیان ہوں گی۔ سنت کا ایک مضمون ہے کہ ہم صبح شام کام کرتے ہی ہیں اور اپنے کھانے پینے، کپڑے پہننے، ہر کام آدمی کرتا ہی ہے،
अगर सुन्नत तरीके से कुछ काम कर ली जाए तो बहुत ज़्यादा सवाब मिलेगा। आज के फितने और फसाद के ज़माने में जबकि लोग सुन्नतों को भूलते जा रहे हैं, अगर आदमी एक एक सुन्नत को ज़िंदा करे तो एक सुन्नत ज़िंदा करने पे 100 शहीद का सवाब, बहुत बड़ा अजर होता। तो इस फजीलत के हिसाब से आप सोचिए, अब जो है आदमी लिबास पहनता है तो उसमें नियत क्या हो, उसमें नियत है कि भाई हम हमारे जिस्म की सतरपोशी है, हिजाब के मुतालिक जो हुक्म है उसकी तामील हो रही है, और हमारा बदन जो है अल्लाह की अमानत है उसको हिफाजत करना है सर्दी गर्मी बारिश से, और नमाज के लिए जीनत अख्तियार करने की नियत, और अल्लाह ने जो नेमत अता फरमाई है उस पर शुक्र की नियत, इसलिए लिबास पहना जा रहा है, और जो घर वाले हैं उनका दिल खुश करने के लिए नियत, और इस्लामी लिबास के ज़रिए इस्लाम के शायर की दावत की नियत, ये सारी नियतें करके आदमी ने जो लिबास पहना तो वो भी एक इबादत हो गई। लिबास की सुन्नतें, इस पे बात सुन्नतें मर्दों के लिए हैं, और जो बहनें सुने तो वो अपने बच्चों के लिए, और जब बच्चे बड़े हों तो ये नियतें कर लें कि बच्चों को इस तरह की सुन्नतें सिखाएंगे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम को सफ़ेद रंग का कपड़ा पसंद था, हुजूर सल्लल्लाहु अलैहि वसल्लम को सफ़ेद रंग का कपड़ा पहनना पसंद था, ये तिर्मिज़ी और इब्न माजा की हदीस है। कमीज कुर्ता सदरी वगैरह पहने तो पहले दायां हाथ आस्तीन में डालें फिर बायां हाथ, इसी तरह पाजामा शलवार के लिए, ये भी तिर्मिज़ी में से आया है कि तिर्मिज़ी की किताब है। पाजामा शलवार या लुंगी टखने से ऊपर रखें, टखने से नीचे लटकाने से अल्लाह ताला नाराज़ होते हैं, ये बुखारी और मुस्लिम की हदीस है। नया कपड़ा पहनकर दुआ पढ़ें, सब तारीफें अल्लाह के लिए हैं जिसने ये कपड़ा मुझे पहनाया और नसीब किया बगैर मेरी कोशिश और कुव्वत के। अरबी की दुआ अगर कोई याद करना चाहे तो अल्हम्दुलिल्लाहिल्लज़ी कसानी हाज़ा सौब वरज़क़नी मिन ग़ैर हौलिन मिन्नी वला कुव्वा, सब तारीफें अल्लाह के लिए हैं जिसने ये कपड़ा मुझे पहनाया और नसीब किया बगैर मेरी कोशिश और कुव्वत के, ये अबू दाऊद शरीफ की हदीस है। हमारे मशायख ने हदीस की बड़ी बड़ी किताबों में से मुझको क्या करना वो सारा जमा करके किताब में लिख दिया है, जो भी अमल करना है खोल के देख लो, उसकी सनद भी देख लो कहाँ से आएगी। हुजूर सल्लल्लाहु अलैहि वसल्लम को कुर्ता बहुत पसंद था, ये तिर्मिज़ी और अबू दाऊद शरीफ से आया। इमामे के नीचे टोपी रखना सुन्नत है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम इमामा भी बांधा करते थे। इमाम मालिक रहमतुल्लाह अलैह छोटे थे तो उनकी वालदा उनको इमामा बांध के मस्जिद भेजती थी कि तुम जाओ वहाँ इल्म की मजलिस है, मुझे पता है तुम्हें कुछ समझ में नहीं आएगा, अभी बहुत छोटे हो लेकिन तुम अदब सीख लोगे कि बैठते कैसे। टोपी पहनना सुन्नत है, टोपी पहनना सुन्नत है, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, और मुसलमान की शान यह है कि कभी भी उसका सर जो है मुसलमान मर्द का सर यानी खाली नहीं होता टोपी या किसी कपड़े या इमामे या किसी चीज़ से, सिर्फ जो है जब आदमी जाए यानी आदमी या तो आराम कर रहा है या आदमी जब उम्रे के लिए हज के लिए गया है एहराम बांध कर और तवाफ़ कर रहा है उस वक्त जो है उसको सर पर टोपी नहीं होगी, बाकी ज़िंदगी में हर हाल हर हद उसके टोपी तो होगी होगी, सुन्नत है। जूता पहने तो पहले दाएं पैर में पहने फिर बाएं पैर में, इसकी बड़ी बड़ी हिकमतें हैं और बहुत बहुत फ़ायदे हैं। पहले दाएं पैर में पहने फिर बाएं पैर में, और उतारते वक्त पहले बाएं पांव से उतारें फिर दाएं पांव से, ये बुखारी और मुस्लिम और अबू दाऊद बड़ी बड़ी किताबें हैं उनमें से ही आया। छोटी छोटी सुन्नतें हैं और काम करते ही हैं, यानी कोई इसमें ज़्यादा वक्त लगना है ना कम वक्त लगना है। जूता अगर आप पहले दाएं पैर में डाल लोगे या बाएं पैर में डाल लोगे तो कोई ज़्यादा वक्त की बचत नहीं हो जाएगी, लेकिन अगर दाएं में डाल लोगे तो एक सुन्नत पूरी हो जाएगी। इसी तरीके से जो है यानी कोई कपड़ा किसी का बहुत लंबा है लटकता हुआ जा रहा है टखने तक, तो अगर उसको ऊँचा कर लेंगे तो ना कोई 5 पैसे कम नहीं हो जाएंगे ना कोई उसमें किसी की मशक्क़त होती है, और सवाब का सवाब। ये मर्दों के लिए सुन्नत है, खवातीन के लिए हैं कि सर से पैर तक जितना ज़्यादा से ज़्यादा जो है वो ढका हुआ हो और जितना तकवा और उसका जो है उनका एहतमाम हो पर्दे का उतना अच्छा है। अल्लाह ताला हमें सुन्नत की तौफीक अता फरमाए। बिस्मिल्लाह अल्हम्दुलिल्लाह अल्लाहुम्म सल्ली अला मुहम्मद। सहाबा रज़ियल्लाहु अन्हुम जब शाबान का चांद देख लेते थे तो रमज़ान के इरादे में रमज़ान की नीयत में मशगूल हो जाते थे, دعا کرتے تھے، یعنی یہ بھی سنت میں کہ اللہ تعالیٰ ہمیں رجب اور شعبان میں برکت دیں اور رمضان کی طرف لے جائیں۔ حضرت شیخ زکریا رحمۃ اللہ علیہ کی کتاب ہے، اور شیخ زکریا رحمۃ اللہ علیہ اور دوسرے اکابر کا رمضان، یہ حضرت شیخ ڈاکٹر اسماعیل مدنی صاحب کی کتاب ہے، تو اس میں سے کچھ مضمون پڑھے جائیں گے شوق دلانے کے لیے کہ رمضان اب چند ہفتوں میں آنے والا ہے۔ رمضان کے جو فضائل ہیں کسی مسلمان سے مخفی نہیں، اس کے انوار و برکات سے ہر مسلمان کچھ نہ کچھ نفع حاصل کرتا ہے، اور عارفین اولیاء اللہ کے ہاں جیسا اس ماہ مبارک کا استقبال اور اہتمام ہوتا ہے وہ ہم جیسوں کے وہم و گمان میں نہیں آ سکتا۔ حضور صلی اللہ علیہ وسلم نے بے شمار احادیث میں رمضان کے فضائل بیان فرمائے، خود بھی ہمیشہ اس میں عبادت اور یکسوئی کا اہتمام فرمایا۔ ایک حدیث میں فرمایا کہ اگر میری امت کو معلوم ہو جائے کہ رمضان کیا چیز ہے تو یہ تمنا کیا کریں کہ سارا سال رمضان ہی رہے۔ اگر امت کو معلوم ہو جائے کہ رمضان کیا چیز ہے تو ایسی خواہش، ایسی تمنا کریں کہ یا اللہ سارا سال رمضان ہی رہے۔ حضور صلی اللہ علیہ وسلم بہت پہلے سے رمضان کی آمد کا انتظار شروع فرما دیتے، اپنے گھر والوں صحابہ کرام کو بھی مشغول رہنے کی تاکید فرماتے، ہر سال آخری عشرے کا اعتکاف فرماتے، اپنے وصال سے قبل آخری سال 20 روز کا اعتکاف فرمایا، بلکہ ایک سال پورے رمضان کا اعتکاف خود بھی فرمایا اور صحابہ کرام کی جماعت نے بھی پورے مہینے کا اعتکاف کیا۔ ایک مرتبہ ایسا بھی ہوا، ابو سعید خدری رضی اللہ عنہ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے رمضان المبارک کے پہلے عشرے میں اعتکاف فرمایا، پھر دوسرے عشرے میں بھی، پھر اپنے خیمے سے جس میں اعتکاف فرما رہے تھے باہر اپنا سر مبارک نکال کے ارشاد فرمایا، میں نے پہلے عشرے کا اعتکاف شب قدر کی تلاش کی وجہ سے کیا تھا، پھر اسی کی وجہ سے دوسرے عشرے میں کیا، پھر مجھے کسی بتلانے والے یعنی فرشتے نے بتلایا کہ وہ رات آخری عشرے میں ہے، لہٰذا جو لوگ اعتکاف کر رہے ہیں وہ آخری عشرے کا بھی اعتکاف کریں، آخری عشرے کا بھی اعتکاف کریں۔ اللہ، نبی کریم صلی اللہ علیہ وسلم سارے رمضان میں عبادت کا بہت اہتمام اور کثرت فرماتے، لیکن آخری عشرے میں کچھ حد ہی نہیں رہتی، رات کو خود جاگتے، گھر کے لوگوں کو بھی جگانے کا اہتمام فرماتے تھے۔ اللہ، رمضان نزول قرآن کی سالگرہ، رحمتوں، برکات، تجلیات کا مہینہ، طاعات عبادت کی بہار کا مہینہ، روحانیت کا جشن عام ہے۔ ابن عباس رضی اللہ عنہ فرماتے ہیں کہ حضور صلی اللہ علیہ وسلم رمضان المبارک میں نیک اعمال کے بارے میں تیز ہوا آندھی سے بھی زیادہ آگے رہتے تھے۔ حضرت عائشہ رضی اللہ عنہ فرماتی ہیں رمضان کا آخری عشرہ آتا تو آپ صلی اللہ علیہ وسلم پوری رات جاگتے، گھر والوں کو بھی جگاتے، عبادت اور نوافل کے لیے کمر کس لیتے۔ بعض بزرگوں کے متعلق سنا گیا کہ عید کا چاند دیکھتے ہی آنے والے اگلے سال کے رمضان کا انتظار شروع کر، رمضان ہو گیا ختم، عید آ گئی، اگلے سال کے رمضان کا ارادہ کر۔ اور جن مشائخ کے یہاں اہتمام ہے، روحانی دینی مراکز، خانقاہوں کی فضا جہاں لوگ آ کے قیام کرتے ہیں، اپنے شیخ سے عقیدت کا تعلق رکھنے والے دور دور سے اس طرح کھینچ کر آتے تھے جیسے لوہے کے ٹکڑے مقناطیس کی طرف، میگنیٹ کی طرف، اور یہ روحانی مراکز ذکر و تلاوت، نوافل، عبادت سے اس طرح بھر جاتے گویا دن میں اس کے سوا کوئی اور کام نہیں، اور رمضان کے بعد پھر کوئی اور رمضان آنے والا نہیں۔ ہر آدمی دوسرے شخص سے بڑھ جانے کی کوشش کرتا، اور رمضان کے ہر دن کو صرف رمضان کا ہی نہیں، اپنے دن کا زندگی کا آخری دن سمجھتا، اور ان کی یعنی کم ہمتوں میں عالی ہمتی، مردہ دلوں میں زندگی اور بجلی کا ایک کرنٹ پیدا ہو جاتا جو دلوں سے دلوں کی طرف پہنچ جاتا، مردہ جسموں میں بجلی پیدا کر دیتا۔ جو آدمی اس روحانی فضا کو دیکھتا اس کا دل شہادت دیتا کہ جب تک یہ ایسا ہنگامہ برپا ہے اور دین اور روحانیت کے پروانوں کا ہجوم ہے اور خدا کو راضی کرنے اور آخرت بنانے کے لیے اتنے آدمی کسی جگہ جمع ہیں، دنیا تباہ نہ ہوگی۔ رمضان کے جو مراکز، ان کو جب لوگ دیکھتے ہیں تو اتنے خوش ہوتے۔ بھائی، صحابہ جب رمضان کا چاند دیکھ لیتے، جب شعبان کا چاند دیکھ لیتے تو اپنی تلاوت قرآن میں اضافہ کر دیتے، قرآن زیادہ پڑھنا شروع کر دیتے، اور اپنے معاملات کے کام، لین دین، ادائیگی، وصولی، جس کو کہتے ہیں پیپر ورک، یہاں جانا ہے، وہاں جانا ہے، یہ درخواست، یہ کام اٹکا ہوا ہے، وہ کام اٹکا ہوا ہے، सारे कामों से फारिग हो जाते, जैसे आजकल के काम होते हैं कि मैं किसी काम में अटका हुआ, शाबान में वो हर चीज़ से फारिग हो जाते, हत्ता के जो है बाज जो है वो अपने ज़कात वगैरह का हिसाब भी निकाल के, ज़कात वगैरह दे के भाई गरीबों को रमज़ान ठीक से गुजरे, वो भी उससे भी फारिग हो जाते, और रमज़ान जब आता तो हर चीज़ से फारिग होके इबादत के लिए मशगूल हो जाते। और यही जो है औलिया कराम और जो है नेक लोगों का मामूल रहा है, रमज़ान में एक नेकी उसका सवाब जो है 70 गुना बढ़ जाता है, एक फ़र्ज़ का सवाब 70 फ़राइज़ के बराबर, तो एक महीने में 70 महीनों की कमाई है, एक महीने में 6 साल की कमाई। अब कोई आदमी बेवकूफ़ होगा जो रमज़ान इधर उधर गुजारे तो 6 साल की कमाई अपनी डुबोगे, एक महीने में 6 साल की कमाई। अल्लाह ताला हमें रमज़ान की कदर करने की तौफीक अता फरमाए। आइंदा हफ्ते के बाद जो है करीब ही उसके बाद फिर शबे बारात निस शाबान है, उसकी भी बहुत फजीलत है, उसका एहतमाम किया जाए, और सलातु तस्बीह जो है वो एक उसका अगर हो सके तो सलातु तस्बीह पढ़े, हर हफ्ते पढ़ी जाए, और शबे बारात शबे कदर और इन मुबारक रातों में ज़रूर पढ़ी जाए। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए, आमीन। अब जो है कुछ मज़मून नमाज और उससे मुतालिक जो दुआएँ हैं और उससे मुतालिक कुछ चीज़ें पढ़ी जाएंगी, ये मारुफुल हदीस है, हदीस की किताब है, हज़रत मौलाना मंजूर रुमानी रहमतुल्लाह अलैह आम फहम अंदाज में हज़रत ने हदीस का तर्जुमा और तशरीह लिखी है। ये बुखारी और मुस्लिम की हदीस है, तर्जुमा अबू बकर रदी अल्लाह अन्हों से रवायत है कि उन्होंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से अर्ज़ किया, या रसूलल्लाह मुझे कोई ऐसी दुआ तालीम फरमा दीजिए जो मैं नमाज में मांगा करूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अब ये दुआ है जो नमाज की किताब में बच्चों को याद कराई जाती है, हम भी याद कर लें, अल्लाहुम्मा इन्नी ग़लमतु नफ्सी ग़ुल्मन कसीरा वला यग़फिरु ज़ुनूबा इल्ला अंत फ़ग़फिर ली मग़फिरतन मिन इंदिका वरहमनी इन्नका अंतल ग़फूरुर रहीम। कि ऐ अल्लाह, मैंने खुद अपने ऊपर बहुत ही ज़ुल्म किया है, यानी गुनाहों से अपने आप को बहुत ही तबाह बर्बाद किया है, और आपके सवा कोई नहीं जो गुनाहों को बख्श सकता हो और माफ़ी दे सकता हो, बस मेरे अल्लाह आप मुझे अपनी तरफ से और अपने फजल करम से मुझे बख्श दीजिए और मुझ पर रहम फरमाइए, और बस आप ही बहुत बख्शने वाले हैं और बहुत रहम फरमाने वाले हैं, और बख्शिश और रहमत आप ही की सिफत। अब इसकी तशरीह में सुनिए कि इस दुआ में गौर करने की ख़ास बात यह है कि सिद्दीक अकबर रदी अल्लाह अन्हो जो बार बार जन्नत की बशारत सुन चुके हैं, अबू बकर रदी अल्लाह अन्हो को जन्नत के हर दरवाजे से बुलाया जाए, और उम्मत में अम्बिया के बाद उम्मत में सबसे अफजल हैं, और उनकी नमाज उम्मत में सबसे बेहतर और मुकम्मल नमाज है, यहाँ तक के खुद रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपने मर्ज वफात में अबू बकर रदी अल्लाह अन्हो को इमाम बनाया और उनके पीछे नमाज पढ़ी। वो दरख्वास्त करते हैं कि मुझे कोई ख़ास दुआ तालीम फरमा दीजिए जो नमाज के आखिर में अल्लाह से मांगा करूं, तो रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उनको ये दुआ तालीम फरमाई कि अल्लाह मैंने खुद अपने ऊपर बहुत जुल्म किया है। अब दुआ के अल्फाज देखें, और किसको बता रहे हैं, अबू बकर रदी अल्लाह अन्हो। तो गोया आपने उनको बताया कि ऐ अबू बकर रदी अल्लाह अन्हो, नमाज पढ़कर भी दिल में वसवसा ना आए कि अल्लाह की इबादत का हक अदा हो और कुछ कर लिया, बल्कि नमाज जैसी इबादत के खात्मे पर भी अपने आप को सर से पांव तक कसूरवार और ख़ताकार करार देते हुए अल्लाह के सामने गुनहगारी का इकरार करो, उनसे माफ़ी बख्शिश और रहम की भीख मांगो, और ये कहकर मांगो कि मेरे अल्लाह, मेरे पास कोई अमल और कोई चीज़ नहीं है जिसकी वजह से बख्शिश और माफ़ी मेरा हक हो, आप अपनी सिफत मग़फ़रत और रहमत का सदक़ा मुझ गुनहगार को अता फरमा दीजिए और मेरे लिए मग़फ़रत और रहमत का फैसला फरमा दीजिए। तो जब अबू बकर रदी अल्लाह अन्हो को ऐसी दुआ फरमाई, हमें कितनी ज़्यादा जो है इस्तग़फ़ार करने और गिड़गिड़ा के नमाज पढ़ने की ज़रूरत है। हज़रत अली रदी अल्लाह अन्हो वज़ू फरमाते तो चेहरे का रंग बदल जाता, कहते कि अल्लाह के दरबार में हाज़िरी का वक्त है, शहनिशाह के दरबार में जा रहा हूँ, न जाने क्या मामला होगा। अभी हाल ये है कि सारी चीज़ें जो है ना, चीखते चिल्लाते गुल गफाड़ा फून चीज़ें, और उसके साथ में मस्जिद के दरवाजे पर बहुत शोर होता है, होना ही चाहिए कि आदमी शहनिशाह के दरवाजे पे आए बेहोश होकर गिर जाए, लोग उठा के लेकर के आए, तो एक जज्बा चाहिए दोस्तों, एक जज्बा चाहिए जिससे जो है ना दीन की अजमत हमारे अंदर आए। अल्लाह ताला हमें तौफीक अता फरमाए। ये नमाज के आखिर में जो पढ़ा जाता है अस्सलाम वालेकुम व रहमतुल्लाह, तो हज़रत लिखते हैं कि अस्सलाम वालेकुम व रहमतुल्लाह में, और नमाज के शुरू में अल्लाह अकबर कहा तो सारी दुनिया से रابطہ منقطع ہو گیا, ساری دنیا کو بھول گئے اور ایک اور دنیا میں پہنچ گئے, اللہ تعالیٰ کی طرف متوجہ ہو گئے, نماز پڑھ رہے ہیں, خیال ادھر ادھر نہیں لے جانا. اور جب نماز ختم کی تو السلام علیکم ورحمۃ اللہ کر کے واپس آئے تو لوگوں کو سلام کر رہے ہیں, گویا آپ کہیں اور بھی دنیا سے واپس آئے اس وقت مسجد میں, السلام علیکم ورحمۃ اللہ, لوگوں کو سلام کر رہے ہیں. تو جو آدمی اس کی حقیقت کو سمجھے نماز میں اس کو خشوع ملے گا. اب جو نماز کے بعد سنتیں پڑھتے ہیں, نماز سے پہلے نماز کے بعد, ان کا کیا ثواب ہے؟ ام المومنین ام حبیبہ رضی اللہ عنہ سے روایت ہے, یہ ترمذی کی روایت ہے, رسول صلی اللہ علیہ وسلم نے فرمایا جو آدمی دن رات میں 12 رکعتیں فرض نمازوں کے علاوہ پڑھے, دن رات میں 12 رکعتیں یعنی سنت موقعہ فرض نمازوں کے علاوہ پڑھے, اس کے لیے جنت میں ایک گھر تیار کیا جائے گا, جنت میں جانے کا نسخہ ہے سنت نماز. اور ان کی تفصیل یہ ہے کہ 4 ظہر سے پہلے, 2 ظہر کے بعد, 2 مغرب کے بعد, 2 عائشہ کے بعد, 2 فجر سے پہلے, یہ سنت نمازیں ہیں, کوئی بوجھ نہیں ہے, جتنی نہ پڑھے گا جنت میں ایک محل تیار کیا جائے گا. جنت میں جب گھر مل جائے گا تو انشاءاللہ جنت میں اللہ تعالیٰ کی توفیق و رحمت سے جانے کی توفیق بھی ہو جائے گی. حضرت عمار بن یاسر رضی اللہ عنہ کے صاحبزادے, ان سے روایت ہے کہ میں نے اپنے والد ماجد کو دیکھا کہ مغرب کے بعد 6 رکعتیں پڑھتے تھے. بیان فرماتے تھے میں نے اپنے حبیب صلی اللہ علیہ وسلم کو دیکھا کہ آپ مغرب کے بعد 6 رکعتیں پڑھتے تھے. یہ اوابین کی نماز ہے, مغرب کے بعد 6 رکعتیں. فرماتے تھے جو بندہ مغرب کے بعد 6 رکعت نماز پڑھے اس کے گناہ بخش دیے جائیں گے, اگرچہ وہ کثرت میں سمندر کے جھاگ کے برابر. تو آدمی مغرب کی نماز کے بعد 6 رکعتیں پڑھے, 2 اور جمع 2 اور جمع 2, 2 سنت تو پڑھتے ہی ہیں, اس کے بعد 2 نفل بھی پڑھتے ہی ہیں بعض لوگ, اب 2 اور پڑھ لیں تو اس کے گناہ بخش دیے جائیں گے, اگرچہ کثرت میں سمندر کے جھاگ کے برابر. ایک اور روایت میں ہے کہ جو مغرب کی نماز کے بعد 6 رکعتیں پڑھے اس کو اتنا ثواب ملے گا 12 سال کی عبادت کا ثواب. اوابین کی نماز چھوٹی, یہ مختصر قیام اللیل بھی ہوگی. آج کل تو بہت آسان ہے, مغرب سے عشاء میں اتنا لمبا وقفہ ہے, 2 گھنٹے کیا کرے آدمی, یعنی بیٹھ بیٹھ کے تھک گیا, ابھی عشاء کا وقت دیر سے آتا ہے, وہ 6 رکعتیں پڑھتے 5 منٹ لگتے 6 منٹ لگتے. ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں, روایت ہے بخاری اور مسلم کی, رسول صلی اللہ علیہ وسلم نے فرمایا ہمارا مالک اور رب اللہ تبارک و تعالی ہر رات کو جس وقت آخری تہائی رات باقی رہ جاتی ہے آسمان دنیا کی طرف نزول فرماتے ہیں اور ارشاد فرماتے ہیں کون ہے جو مجھ سے دعا کرے اور میں اس کی دعا قبول کروں. اعلان ہوتا ہے کون ہے, کون ہے جو مجھ سے مانگے میں اس کو عطا کروں, کون ہے جو مجھ سے مغفرت اور بخشش چاہے میں اس کو بخش دوں. رات کے وقت اعلان ہو رہا ہے, اور یہاں تو بہت آسان ہے, رات کا آخری پہر آج کل یہاں پر 1 بجے رات کو شروع ہوتا ہے, اس وقت عام طور سے لوگ عشاء کے بعد سونے کو جاتے ہیں, رات کا آخری پہر شروع ہو جاتا ہے. تو اگر اس وقت 5 منٹ بیٹھ کر کوئی دعا کر لے, یا اللہ میں ہوں, مجھ کو چاہیے بخشش, میری یہ دعا ہے اور میں آپ کے دربار میں حاضر ہوں, اوپر سے آواز لگ رہی ہے, چونکہ یہ غیب کا معاملہ ہے, اس دنیا میں سنائی نہیں دے گی وہ آواز, لیکن بشارت ہے کہ بھائی آواز لگ رہی ہے, جس کو چاہیے لے لو. سارے دن بھر کی اپنی جو ہے, یا اللہ میں نے یہ کیا اور یہ پریشانی ہوئی, یہاں گیا وہاں گیا, دفتر میں گیا, اس سے بات کی, 50 لوگوں سے ملا, میرا کام نہیں ہوا, جتنی شکایتیں اور چیزیں ہم لوگوں سے کہتے ہیں, فون پہ تبصرے ہو رہے ہیں, ای میلیں بھیجی جا رہی ہیں, اللہ کے دربار میں آ کے ایک دفعہ کہہ دیں یا اللہ مجھے مسئلہ حل کر, اوپر سے حل ہو جائے. اللہ تعالیٰ ہمیں جو ہے عمل توفیق دے, دینے میں کوئی کمی نہیں ہے, لینے والا ہونا چاہیے. ایک نماز ہے صلاۃ الحاجت, یہ چونکہ اب شعبان رمضان اور عبادات کے مہینے آ رہے ہیں اس لیے یہ سبق پڑھے جا رہے ہیں, صلاۃ الحاجت, صلاۃ الاستخارہ, تاکہ ہمارا معمول بن جائے. عبداللہ بن ابی اوفی رضی اللہ عنہ سے روایت ہے, یہ ترمذی اور ابن ماجہ کی حدیث ہے, رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جس آدمی کو کوئی حاجت اور ضرورت ہو اللہ سے متعلق یا کسی آدمی سے متعلق, اس کو چاہیے کہ وضو کرے, خوب اچھا وضو کرے, پھر 2 رکعت نماز پڑھے, اس میں اللہ کی تعریف کرے, نبی صلی اللہ علیہ وسلم پر درود پڑھے, پھر جو ہے یہ دعا کرے, یہ صلاۃ الحاجت کی دعا ہے. لا الہ الا اللہ الحلیم الکریم, سبحان اللہ رب العرش العظیم, والحمد للہ رب العالمین, اسألک موجبات رحمتک وعزائم مغفرتک والغنیمۃ من کل بر والسلامۃ من کل اثم, لا تدع لی ذنبا الا غفرتہ ولا ہما الا فرجتہ ولا حاجۃ ہی لک رضا الا قضیتہا یا ارحم الراحمین. ترجمہ, اللہ کے سوا کوئی مالک و معبود نہیں, وہ بڑے حلم والے, بڑے کریم ہیں, پاک اور مقدس ہیں, وہ اللہ عرش عظیم کے رب ہیں اور مالک ہیں, ساری تعریف ان کے لیے, اللہ کے لیے جو سارے جہانوں کے رب ہیں. اے اللہ میں آپ سے سوال کرتا ہوں ان اعمال اور اخلاق اور احوال کا جو آپ کی رحمت کا وسیلہ ہوں اور آپ کی مغفرت اور بخشش کا ذریعہ بنے، اور آپ سے چاہتا ہوں ہر نیکی سے فائدہ اٹھانا اور حصہ لینے کا، اور ہر گناہ اور معافیت سے سلامتی اور حفاظت کا۔ یا اللہ میرے سارے ہی گناہ بخش دیجئے، اور میری ہر فکر اور پریشانی دور کر دیجئے، اور میری ہر حاجت جس سے آپ راضی ہوں اس کا پورا فرما دیجئے، اے ارحم الراحمین، سب مہربانوں سے بڑے مہربان۔ اب اس کا ترجمہ آدمی یاد کر لے، نماز کے بعد ہی پڑھی جانی ہے، اس کی عربی بنا لے، کارڈ میں اس کو لکھ لے، تو آدمی کے پاس، کس آدمی کے پاس حاجت نہیں ہوتی؟ صبح سے شام تک آدمی حاجتوں کا مجموعہ ہے۔ کوئی پوچھے میاں کیا حال ہے، تو پچاسوں تکلیفیں پریشانی ہر آدمی کو ہوتی، تو ہر نماز کے بعد ایک دو منٹ صلاۃ الحاجت پڑھ کے جو ہے اللہ سے مانگ لیا جائے، اللہ سے مانگ لیا جائے، بہت آسان نسخہ ہے۔ اللہ تعالیٰ ہمیں، آپ کو، سب کو عمل کی توفیق عطا فرمائے، آمین۔ یہ ایک کتاب ہے فضائل حفظ قرآن، مولانا قاری محمد طاہر رحیمی صاحب کی، حضرت نے اس میں قرآن کے فضائل جمع کیے ہیں، کیونکہ ابھی شعبان میں اور رمضان میں قرآن کی برکات آ رہی ہیں، تو اس کے لیے تھوڑا شوق پیدا کرنے کے لیے۔ قرآن صرف بچوں کے پڑھنے کی چیز نہیں ہے، صحابہ رضی اللہ عنہ بڑی بڑی عمر میں مسلمان ہوئے، 40-50 سال کی عمر میں، اور اس کے بعد قرآن سیکھا، اس کے بعد قرآن یاد کیا، تو ابھی ہم بوڑھے نہیں ہو گئے، قرآن ہم سب کے پڑھنے کی چیز ہے۔ اور اس میں ہم کچھ اہل ہمت کے لیے پڑھیں گے کہ جن شیخ نے یہ کتاب لکھی ہے انہوں نے کتنی تکلیف سے گزر کر یہ کتاب لکھی ہے، اور ان کی کیا نیت ہے، یہ بھی پڑھی جائے گی۔ تو قرآن کے کچھ فضائل انشاءاللہ اللہ تعالی ہمیں توفیق دے۔ آیت الکرسی کے فضائل، جو شخص ہر فرض نماز کے بعد آیت الکرسی پڑھے، اس کے اور جنت کے درمیان بس موت ہی کا فاصلہ ہے۔ یہ نسائی شریف کی حدیث ہے۔ جب تم بستر پر لیٹنے لگو تو آیت الکرسی پڑھ لیا کرو، صبح تک تم پر اللہ کی طرف سے تمام گھر بار، جان مال، اولاد، اسباب کی شیطانی حملے اور ہر قسم کی چوری ڈکیتی سے حفاظت کے لیے ایک محافظ اور نگہبان مقرر ہو جائے گا، جو شیطان کو تمہارے قریب بھی نہیں آنے دے گا۔ یہ جو ہے ابو ہریرہ رضی اللہ عنہ کی روایت میں سے، یہ اس میں فضائل لیے گئے ہیں، روایت تو بہت لمبی ہے۔ ترمذی شریف کی روایت میں ہے کہ ہر فرض نماز کے بعد آیت الکرسی پڑھنے والے کو شکر کرنے والوں کا دل، انبیاء کا اجر اور صدیقین کا عمل حاصل ہوتا ہے، اور اس پر اللہ رحمت کا ہاتھ پھیلا دیتے ہیں۔ تفسیر قرطبی میں ہے، محمد بن حنفیہ سے منقول ہے کہ جب آیت الکرسی نازل ہوئی تو پوری دنیا میں تمام بت گر گئے، تمام بادشاہ گر گئے، ان کے سروں سے تاج گر گئے، اور شیاطین ہڑبونگ میں ایک دوسرے کو مارتے پیٹتے ہوئے بھاگ پڑے، اور ابلیس کو آ کے واقعہ بتایا۔ اس نے حکم کیا کہ جا کر تحقیق کریں کہ کیا واقعہ پیش آیا۔ شیاطین پہنچے مدینہ منورہ، انہیں معلوم ہوا کہ آیت الکرسی نازل ہوئی ہے، اس وجہ سے ساری ہلچل۔ اللہ تعالیٰ نے سورہ بقرہ کو ایسی دو آیتوں پر ختم فرمایا جو عرش کے نیچے والے خصوصی خزانے سے عطا فرمائی۔ حدیث شریف میں، یہ مستدرک حاکم کی حدیث ہے، ابو ذر رضی اللہ عنہ سے روایت ہے کہ تم یہ دو آیتیں خود بھی سیکھا کرو اور اپنی خواتین اور اولاد کو بھی سکھایا کرو۔ آمن الرسول سے لے کے سورہ بقرہ کی آخر کی آیت۔ جو شخص رات کو سورہ بقرہ کی آخر کی دو آیتیں پڑھ لے، دونوں پورے قیام اللیل کی طرف سے کافی ہو جائیں گی۔ یہ جو ہے اس طرح کا مضمون بخاری میں، مسلم میں، ابو داؤد میں، کئی حدیث کی کتابوں میں۔ آمن الرسول سے آخر سورہ بقرہ تک دو آیتیں تین راتیں مسلسل پڑھنے سے شیطان اس گھر کے قریب بھی نہیں پھٹک سکتا۔ ترمذی، حاکم، اور یہ جو ہے حدیث شریف کی دعائیں۔ اللہ، در منصور یہ کتاب ہے، اس میں شیخ نے لکھا کہ اللہ تعالیٰ اس شخص کو ہرگز نامراد نہیں لوٹاتے جو رات کے درمیانی حصے میں نماز تہجد میں سورہ بقرہ اور آل عمران کی پوری تلاوت کرے۔ یہ جو ہے طبرانی شریف میں ہے، اور در منصور میں ہے کہ جمعے کی رات میں سورہ بقرہ اور آل عمران پڑھنے والے کو ساتویں زمین سے لے کر ساتویں آسمان تک کی درمیانی سیوا کے برابر ثواب عطا کیا جاتا ہے۔ ساتویں زمین سے لے کے ساتویں آسمان تک کا ثواب جو ہے بھر کے اس کو عطا کیا جاتا ہے۔ سبحان اللہ. بھائی اللہ تعالیٰ جو ہے ہمیں زیادہ سے زیادہ قرآن شریف پڑھنے کی توفیق عطا فرمائے. سورہ انعام کے فضائل, یہ طبرانی شریف کی روایت ہے کہ سورہ انعام مکہ معظمہ میں پوری ایک مرتبہ میں اتری, اس کی ہمراہی میں 70,000 فرشتے تھے جن کی تسبیح اور تحمید کا ایک غلغلہ تھا, جو بلند آواز سے تسبیح سبحان اللہ الحمدللہ پڑھ. ایسی سورہ ہے جو پوری ایک دفعہ میں نازل ہوئی. اللہ, یہ بھی طبرانی شریف کی روایت ہے, جس شخص نے اپنے بیٹے کو ناظرہ قرآن شریف کی تعلیم دلائی اس کے سب اگلے پچھلے گناہ معاف ہو گئے, اور جس نے حفظ قرآن کی تعلیم دلائی اس کو قیامت کے دن 14ویں رات کے چاند جیسی شکل پر اٹھایا جائے گا. بیٹے سے کہا جائے گا کہ قرآن پڑھنا شروع کرو, جب پڑھنا پڑھے گا تو ہر آیت کے بدلے میں اللہ تعالیٰ باپ کا ایک درجہ بلند فرماتے رہیں گے, حتیٰ کہ حافظ اس حصے قرآن تک پہنچ جائے جو اس کو یاد تھا. قرآن شریف کے فضائل اور جو ہے یہ پڑھے جائیں اور لوگوں کو سنائے جائیں, اور ہر گھر میں ہر خاندان میں حافظ بنانے کا اہتمام کیا جائے. اہل ہمت کی داستان بتاتا ہوں کہ جب بزرگان یہ کتابیں لکھتے ہیں یا جمع کرتے ہیں یہ سارے, تو ان کو کتنی مشقت سے گزرتے ہیں. حضرت نے یہاں لکھا ہے یہ, یعنی شوق دلانے کے لیے, کوئی کہے میں بیمار ہوں مجھ سے نہیں ہوتا, مجھ سے اٹھا نہیں جاتا, پڑھا نہیں جاتا وغیرہ وغیرہ. حضرت فرماتے ہیں میں نے اس کتاب کی تیاری میں سینکڑوں راتیں ایسی گزاری ہیں کہ ایک منٹ کے لیے بھی نہیں سویا. کتاب میں لکھا 85 دن ایسے بیتے ہیں کہ فجر کی نماز کے بعد سے ظہر تک مسلسل 6-6 گھنٹے کام کیا. انگلیوں میں درد ہوا, آنکھوں سے پانی بہنے کی شکایت ہوئی, آنکھیں بے خوابی کی وجہ سے درد کرتی, سر میں تھکاوٹ ہوتا, مسلسل بیٹھنے جھکے رہنے سے کمر میں ریڑھ کی ہڈی میں درد ہوتا, مگر میں نے صرف ان امیدوں کے جنون اور عشق میں اور لگن میں ان سب چیزوں کو میں نے برداشت کیا. اب لکھتے ہیں اپنی نیتیں. وہ لکھتے ہیں کہ اس کتاب کو پڑھ کے دنیا میں جہاں جہاں مسلمان آباد ہیں, سب جگہ ہر ملک کے, ہر شہر کے, ہر محلے کے, ہر گھر کے, ہر فرد, چھوٹے بڑے, مرد عورت بچے, ان کو یہ دھن لگ جائے کہ صبح کی اذان سے آدھ گھنٹہ پہلے, خواہ 10 منٹ ہی ہو, ہر مسلمان گھر سے قرآن شریف پڑھنے کی آواز سنائی جائے. ایسی نیت کر کے کتاب لکھی. اور جو حفاظ قرآن کریم یاد کر کے بھول چکے, وہ ندامت اور بے دلی کے ساتھ نہیں بلکہ پوری رغبت, ذوق و شوق کے ساتھ ان فضائل کو پڑھ کر واپس لوٹ آئیں, اور یہ سمجھیں کہ مایوسی نام کی کوئی چیز دنیا میں پیدا ہی نہیں ہوئی, اور انسان کو اللہ نے پہاڑوں سے نہیں بلکہ لوہے سے بھی, آگ سے بھی, پانی سے بھی, ہوا سے بھی زیادہ مضبوط اور سخت جان اور خوب قوی اور پائیدار اور جفاکش بنایا ہے. کوئی محنت کرو. اور جو حضرت حافظ نہیں ہیں وہ ان فضائل اور واقعات کو پڑھ کر خود بھی اور اپنے گھر اور خاندان کے ہر بچے بچی کو حافظ قرآن بنانے کا پختہ عہد اور ارادہ کر کے بغیر کسی تاخیر اور انتظار کے فوری طور پر حفظ قرآن کے کام میں جوڑ دیں. شیخ فرماتے ہیں کہ اگر مجھے تینوں امیدیں حاصل ہو جائیں تو میں سمجھوں گا کہ مجھے میری محنت کی قیمت وصول ہو گئی ہے, اور قیامت کے دن اللہ کے سامنے آپ سب لوگ بھی سرخرو ہو جائیں گے اور میرا کام بھی بن جائے گا. تو لکھتے ہیں کہ کیا میں ان امیدوں کے حاصل ہونے کا یقین کر لوں, اگر مجھے مسلسل خوشخبریاں کونے کونے سے, محلے محلے سے, ہر گھرانے سے آنے لگ جائیں تو ایسے تمام حضرات میری ٹوٹی پھوٹی دعاؤں میں شامل ہوتے جائیں گے. یہ صرف کتاب نہیں لکھتے, مشائخ صبح شام پھر دعا کرتے ہیں اللہ جو بھی پڑھے اس کو حافظ بنا دے, اور اس وقت میری روح ان قرآنی خبروں اور آوازوں سے سرشار ہو جائے گی, اور میری خوشی کا کیا ٹھکانہ ہوگا اس کا اندازہ مولا کریم کی ذات کے علاوہ کوئی اور ہرگز نہیں کر سکتا. قرآن شریف پڑھنا چاہیے. قرآن شریف کے بعض صورتوں کے جو فضائل ہیں وہ, یعنی کم وقت میں جو بہت مصروف ہیں کہ بھئی اب کہاں سے پڑھیں اتنا وقت نہیں ہے, تو ان کے لیے بھی یعنی کوئی چیز محرومی کی نہیں ہے بلکہ وہ کہ کام شروع کر دیں, کام شروع کر دیں. سورہ یاسین قرآن شریف کا دل ہے, ایک مرتبہ پڑھنے سے 10 قرآن پڑھنے کا ثواب ملتا ہے اور پورے دن کے کام آسان ہو جاتے. سورہ فاتحہ پڑھنے سے 2 تہائی قرآن کا ثواب ہے, اس کی مختلف روایتیں ہیں, اور سورہ فاتحہ میں شفا ہے, بیماریوں سے شفا ہے, اور اس کو پڑھ کر دم کیا جاتا ہے. سورہ فاتحہ پڑھو. سورہ زلزال اور سورہ عادیات, ان کا ثواب آدھے قرآن پڑھنے کے برابر ہے. سورہ اخلاص کا ثواب 1/3 قرآن پڑھنے کے برابر ہے, اور 10 مرتبہ پڑھے تو جنت کا محل ملتا ہے. سورہ کافرون، سورہ نصر، اس طرح ان صورتوں کے فضائل ہیں، کسی کا چوتھائی کا ثواب ہے وغیرہ وغیرہ. آیت الکرسی، یہ سب سے اونچی آیت ہے قرآن کی، دعوت کا مضمون ہے، جنت کی کنجی ہے اور شیطان کو بھگانا ہے. سورہ ملک، عذاب قبر سے بچاؤ. سورہ سجدہ اور سورہ ملک، ہر رات جو پڑھے اس کو شب قدر کا ثواب ملے گا. سورہ واقعہ، فقر و فاقہ سے بچاؤ. اور سورہ الحاکم التکاثر، 1000 آیتیں پڑھنے کے برابر. جس شخص کو قرآن یاد کرنے کا شوق ہو، بچوں کی بچپن کی عمر میں جو شروع کرے انشاءاللہ سب کا حفظ ہو جاتا ہے، اللہ تعالیٰ قبول فرمائے، سب کو برکت عطا فرمائے. جو آدمی بڑی عمر میں حفظ کا ارادہ کرے تو مشائخ نے اس کے لیے ایک عمل لکھا ہے کہ جمعے کی شب میں اٹھ کر 4 رکعتیں پڑھے، اور یہ حدیث شریف میں آیا ہے، اس کی یعنی دعا ہے، ثابت ہے کہ جمعے کی شب میں، آخر شب میں اٹھ کر، آخر شب میں نہیں ہو سکے تو درمیان میں، ورنہ شروع ہی شب میں نہیں ہو تو مغرب کے بعد ہی پڑھ لے، تو 4 رکعتیں پڑھے، اس میں سورہ یاسین، سورہ دخان، سورہ سجدہ، سورہ ملک پڑھ کر آخر میں اللہ کی بڑائی، درود، استغفار کر کے ایک خاص دعا ہے وہ پڑھے اور اللہ سے مانگے. اس میں الفاظ ہیں کہ جو بھی مانگے گا اور کسی سے یہ دعا نہیں چھوٹے گی، وہ دعا قبول ہی قبول ہوگی، ایسی اس میں جو ہے گارنٹی لکھی ہوئی. تو اس کا جو ترجمہ ہے اور اس کو جو ہے انشاءاللہ حلقے کے آخر میں دعائیں پڑھی جاتی ہیں، تو اسی قسم کی دعاؤں کے ترجمے اور یہ چیزیں پڑھی جاتی ہیں، جو سب ہمارے یعنی مشائخ اور چیزیں بزرگوں کا معمول ہے. اور چونکہ وہ اردو میں اس لیے پڑھی جاتی ہیں کہ معلوم ہو کہ کیا مانگ رہے ہیں اور کتنا زیادہ اللہ کے یہاں سے ملتا ہے. بھائی اللہ تعالیٰ ہمیں قرآن شریف کی برکت اور قرآن شریف میں زیادہ سے زیادہ وقت لگانے کی توفیق عطا فرمائے. اللہ، اہل ہمت کی داستان بیان ہو رہی ہے اور اہل ہمت کی بات ہو رہی ہے. یہ یہیں کا قصہ ہے، یہاں کینیڈا سے ایک بزرگ تشریف لائے اور انہوں نے آ کے فرمایا کہ ہمارے بچے جو ہے وہ دوسرے مذہب کے اسکولوں میں جا کے کیوں پڑھیں، بڑی عمر میں پہنچ گئے. انہوں نے بچوں کا تعلیمی نصاب یعنی گریڈ 1 کی کتاب اور اس کے بعد گریڈ 2 کی کتاب، صرف عربی نہیں بلکہ جو ہے وہ اس میں مختلف کتابیں یعنی اسلامی حساب اور جغرافیہ اور اس قسم کی چیزیں، ہر مضمون کی کتابیں یعنی خود لکھ کر کے ان کو چھاپ کر کے بنا کے اور مفت تقسیم کرتے ہیں، اور کینیڈا سے آ کے یہاں سیاٹل کی مسجد میں آئے کہ دیکھو یہ تم کتابیں تو نہیں چاہیے. تو فرمانے لگے، پہلے انہوں نے بتایا نہیں کہ وہ خود ہی ان کا یہ کام کیا ہوا، لیکن جب اتنے شوق سے لائے تو کچھ نے تو انہوں نے بتایا کہ یہ کام انہوں نے یعنی کچھ والنٹیئر کچھ ہے ان کے ساتھ، ٹیم ہے، تو وہ لوگ خود کرتے ہیں. یہ صرف دکھانے کے لیے اور بتانے کے لیے کہ اہل ہمت یعنی بڑی عمر میں ہیں، بیمار ہیں، تکلیف ہے، لیکن صبح سے شام تک جس دھن میں لگ جائے آدمی تو اللہ تعالیٰ بندے سے کام لے لیتے. ہمت بہت اچھی چیز ہے، اس کا مسئلہ ہے. تو انہوں نے فرمایا کہ جو کتاب ہوتے ہیں مصحف، وہ چھوٹے سائز کے تھے اور بچوں کو اس میں سے پڑھنے میں مشکل ہوتی تھی، چھوٹے چھوٹے حروف. تو انہوں نے کیا کہ قرآن شریف کے ہر صفحے کو لے کر اور اس کو بڑے سائز میں فوٹو کاپی کیا. اس کے بعد اگر بڑے سائز کو رکھیں تو وہ یعنی ہر سطر اور آیت اور اس کا جو ہے آگے پیچھے کچھ بنانا ہے، کتاب کا صفحہ کتنا بڑا ہوگا. تو انہوں نے ہر لفظ کو کاٹا اور اس کو چپکایا اور بنا بنا کے پوری آیت یعنی تیار کی، اور اس طرح سے کر کر کے ایک آیت پھر ایک صفحہ اور دوسرا صفحہ اور جو ہے پورا جز تیار کیا. تو انہوں نے لا کر دکھایا کہ آخری جز جو ہے وہ میں نے اما یتساءلون کا لکھا، اور اس میں ان کو مہینوں لگے اس کام کرنے، چھوٹا سائز لے کے بڑا سائز کر کے کاٹ کاٹ کے چپکا کے کہ یہاں پر لائن ختم ہوگی دوسرے لائن میں شروع ہوگی. تو یہ ان کا یعنی لائن کی جو ترتیب ہے وہ ان کا اپنا بنا. یہ صرف اہل ہمت کی داستان بتانے کے لیے کہ بھائی ایک آدمی نے جو ہے نا اس کا ایک ایک جو لفظ نظر آ رہا ہے انہوں نے کسی یعنی بڑا کر کے اس کو اور اس کو چپکا کے دوبارہ بنایا ہے اور اس کو لکھا ہے، پھر اس کو ریویو کیا ہے کہ خراب نہ. تو یہ اہل ہمت کی داستان ہے، جس کو جس چیز کا شوق ہو جائے. تو انہیں بچوں کے جو ہے کوئی اسلامی جغرافیہ اس کی کوئی کتاب بنائے، اس میں کعبہ شریف کا نقشہ، یعنی بچے جو ہے وہ جغرافیہ جب پڑھیں تو اس میں وہ ہمارے یعنی مقدس سرزمین اور خانہ کعبہ اور اس کی چیزیں پڑھیں، جغرافیہ کے کیا ہوتا ہے. اور جناب جب انہوں نے انگریزی کتاب بنائی اسلامی انگریزی، یہ صرف اہل ہمت کی بات ہو رہی ہے، تو انہیں بتایا کہ سڑک پر چلنا ایسا چاہیے جو یعنی سنت طریقہ ہے، سڑک پر ایسے چلو اور کوئی چیز مل گئی تو واپس کر دو اور جو ہے اپنی نظر بچا کے چلو وغیرہ وغیرہ، جو سنت طریقہ ہے، کھانا کھانا ہے تو ایسے کھاؤ. انگریزی پڑھا رہے ہیں لیکن اس میں سنت پڑھا رہے ہیں. تو کسی کو اگر جیسے اردو سیکھنی ہو تو وہ سنتوں کی کتاب پڑھے، بھائی اردو بھی سیکھ جائے گا اور سنتیں بھی سیکھ جائے گا. اہل ہمت کی داستان جو ہے، دیکھیں بڑی عمر کے لوگ حج کو جاتے ہیں، کس طرح سے وہ حج کر لیتے ہیں، व्यक्ति मीलों चलकर पैदल कंकरियां मारकर आ जाता, ठीक है, और जो है तीसरी मंजिल पर जाकर तवाफ कर लेते। एक ईसाई मजहबी रहनुमा 50 साल तक ईसाई मजहब की दावत देते रहे और अपने जो है वहां पर जो उनका होता है, 50 साल के बाद अल्लाह ने उनको हिदायत दी, मुसलमान हो गए। तो बाद में एक 50 साल का उम्र का आदमी क्या कर सकता है, बीमार होगा, चलना मुश्किल है, उसके बाद इल्म-ए-दीन हासिल किया और उसके बाद सारी दुनिया में चल फिर करके अब इस्लाम की बात की, लोगों को अल्लाह की तरफ बुलाते। इस अकेले शख्स ने 60 लाख इश्तहार अल्लाह के इस्लाम के लोगों को बांटे, जो 50 साल तक मुसलमान भी नहीं था। ये यहाँ का वाकया है, यानी खुद मुलाकात का वाकया है। तो भाई ये जो है कि भाई हमसे नहीं होता, कहाँ करें, ये ऐसी बात नहीं है, कहीं से शुरू कर ले आदमी। अहले हिम्मत की दास्तान, बड़ी उम्र की और शादीशुदा बहनों को इल्म-ए-दीन पढ़ने का शौक हुआ, ऐसे नहीं हर इलाके कम्युनिटी में है, अल्लाह ताला तौफीक दे। तो उन्होंने जो है बच्चों की खिदमत और तरबियत के साथ साथ आलमा भी हो गई, और न सिर्फ खुद आलमा हो गई बल्कि जो इंटरनेट पे कंप्यूटर के जरिए अब दर्जनों दूसरी बच्चियों को आलमा बनाना, उनको दीन सिखाना, यानी सुबह शाम का ये मसला है। और पूरी दुनिया से दीन सीखने के सवालात उनके पास आते हैं, घर बैठे दीन का काम और नाम भी कोई नहीं जानता। तो भाई ये जो है सिर्फ इरादे और नीयत के जो है, और जो है घर में भी खिदमत हो रही है, बच्चियों को भी पढ़ा रहे हैं, महल्ले का भी काम हो रहा है, शहर का भी काम हो रहा है, और बहनों को तौबा कराना, पर्दा कराना, दीन सिखाना, घर बैठे पूरी दुनिया का काम हो रहा है और कोई नाम भी नहीं जानता। तो दीन का काम इस तरह होता, दीन का काम इस तरह होता है। हज़रत शेख एक बहुत मशहूर बुजुर्ग है, वो उसकी एक मिसाल बताते हैं, उसका किस्सा में पूरा तो लिखा हुआ नहीं है, उसको यानी सुनकर लोग रो पड़ते हैं, हमारे पास उस तरह से नहीं लिखा हुआ, मैं सिर्फ इशारे के तौर पर बता रहा हूँ कि पाँव से माजूर शख्स ने हज का इरादा किया, पाँव नहीं है दोनों, गर्मी है, सहरा है, रेगिस्तान है, उस आदमी को नहीं जाना कोई ज़रूरी नहीं है, लेकिन उसे इरादा किया ज़िंदगी में एक बार बैतुल्लाह की ज़ियारत हो। हज़रत फरमाते हैं कि घिसटता हुआ चला जा रहा है रेगिस्तान में, गर्मी में, लू में, जंगलों में, कांटों में, घिसटता हुआ चला जा रहा है बैतुल्लाह की तरफ, पाँव से माजूर एक आदमी ने हज का इरादा, और पहुँचा 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 किसी तरह वहाँ पहुँच गया। और जो है जब लोगों, ये तो इसके पास गरीब आदमी है, सवारी का जानवर वो भी नहीं लाया, कुर्बानी का जानवर, और जब मीना में सब लोग कुर्बानी कर रहे थे तो उसने बड़े जो है गिड़गिड़ा के दुआ की कि अल्लाह मैं कुछ लाया नहीं हूँ, उसी को कबूल कर लो, और वहीं पर उसने जान दे दी, इंतकाल हो। तो भाई अहले हिम्मत की दास्तानें पढ़ो, उससे जो है शौक़ पैदा होगा, लगन पैदा होगा, दीन का कोई काम, एक टूटी तस्बीह से भी आदमी काम शुरू कर दे कहाँ से कहाँ पहुँच जाएगा, कहीं से जो है हिम्मत करने की देर है। तो जो है अल्लाह ताला हमें हम सब को जो है अमल की तौफीक अता फरमाए। भाई ज़िंदगी का ख़ुलासा क्या है, ये दुआ से पहले मज़मून अर्ज़ किया जाता है कि ज़िंदगी का ख़ुलासा ये है कि हमने अल्लाह ने हमें बहुत सारी नेमतें दी, तरह तरह की नेमतें और मौका दिए, हमने ठीक से शुक्र नहीं किया और नेमत का ठीक से इस्तेमाल नहीं किया, और हमें बहुत वक्त दिया गया लेकिन हमने उसको ऐसे ज़ाया किया, एक एक लम्हा जो था वो गोल्ड कॉइन था। तो उसमें आदमी सोचे नेमतों का ध्यान, अपने रब की पहचान और हमेशा अल्लाह को याद रखना, और अपनी गलती, कमी, कोताही, गुनाह पे अफसोस, नदामत और शर्मिंदगी, तौबा कि हाय ऐसे करीम मालिक और मौला को हमने नाराज किया और इतने साल हमने गफलत में उतार दिए, सर से पैर तक गफलत और नादानी में डूबे रहे और नेकियों के इतने पहाड़ हमसे छूट गए। अब क्या है कि जो माजी है आदमी उसको रो रो के तौबा करके अल्लाह से माफ़ करा के सफाई करा ले, माजी की पूरी किताब साफ कर ले, और आज का जो अमल है टूटा फूटा जो भी हो जाए आदमी दौड़े। ये एक बड़े बुजुर्ग का मकूला है, ये कोई कमज़ोर आदमी के थोड़े से अमल में वही असर है जो ताकतवर आदमी के बहुत बड़े अमल में। जो कोई आदमी कमज़ोर है, बीमार है, कम है, उसको थोड़े से ही अमल पे इंशाल्लाह उसकी नियत पे सवाब मिलेगा, थोड़ी सी कोशिश करनी। तो उसमें जो है, और कल क्या है, अगर हमें अल्लाह मौका दें तो आदमी नियतें करें, अल्लाह आप हमें मौका दें तो हम कुरान हिफ्ज करेंगे और हम बैतुल्लाह को जाएंगे और हम दीन का काम करेंगे, हम सदक़ात देंगे, हम जो है खैरात जारी करेंगे, हम जो है कुएँ खुदवाएंगे, हम जो है फलाही काम कराएंगे, हर नियत पे ऐसा सवाब मिलेगा जैसा आपने ये कर लिया, बैठे बैठे नियत की अल्लाह के दरबार से मिल रहा। इसी दिन अगर करने की तौफीक हो गई तो 10 गुना 700 गुना और ज़्यादा सवाब, देने में कमी नहीं, देने में कमी नहीं। अल्लाह ताला हमें जो है, यानी इंसान चंद सांसें लेकर इम्तहान देने को आया है, अब उसमें या तो वो लड़ाई झगड़े गुस्सा गुस्सी चीख पुकार बहस मुबाहसा शिकवे शिकायत गली कटी बातों में अपना वक्त गुजार दे, एक ये तरीका, या फिर जिक्र तस्बीह इस्तिगफार दरूद शरीफ तिलावत दावत खिदमत इसमें गुजार दे। कैसे हम अपने आप को पाक करें गलत और बेकार बातों से, फजूल ख्यालात से, जाहिलाना रस्मों से, नमूद और नुमाइश से, ज़बान आँख और दिल की खराबी से, और कैसे हम आला इंसानी अखलाक हासिल करें, पाकिजगी नरमी सफाई मामलात खुदा तरसी खिदमत खल्क तस्किया एहसान सिद्क अखलास तकवा नेकियों की दौड़ और उम्मत की खैरख्वाही। ये जो है खुलासा ऐसा होना चाहिए ज़िंदगी का कि हर वक्त ये रेडार हमारे सामने रहे कि अरे इतना मौका है, इतना मौका है, अभी भी कुछ कमी नहीं है, अभी भी मिलेगा। तो जो लोग मेहनत करेंगे, जो अल्लाह के दीन पर साबित कदम रहेंगे, क्या उनको मिलेगा? अल्लाह ताला हयात तय्यबा और हर तरह की फतह नुसरत कामरानी, उनके ज़रूरियात का तकफ़ुल इस दुनिया में और आखरत में जन्नत। जो एक छोटे से यानी अदना जन्नती को एक ऐसी सल्तनत दी जाएगी जो दुनिया से 10 गुना ज़्यादा बड़ी, और जन्नत की मट्टी खुशबूदार और हौज़े कौसर के कूजे और गिलास इतने हैं जितने आसमान में तारे। जो आदमी हौज़े कौसर से पानी पी लेगा उसको कभी प्यास नहीं लगेगी। जन्नत में एक दरख्त का साया इतना लंबा है कि 100 साल में भी तय न हो, 100 साल तक दौड़ता रहे एक घोड़ा। जन्नत का खेमा इतना बड़ा मोती को तराश के बनाया गया जो 60 मील ऊँचा। सुबह का सुहाना वक्त, हल्की हल्की रोशनी, न सर्दी न गर्मी, बेहतरीन मौसम। जन्नती चाहे तो वहाँ के बाग में तफरी करे, दरख्त में झूले, फलों की शाखें नीचे हो जाएं उनको खाएगा, और जब चाहे जन्नत के चश्मों नहरों में तफरी करे, जन्नत की हवाओं में तफरी करे। काम करने की जगह यहाँ है, वीकेंड में भी, छुट्टी के दिन में भी, फारिग वक्त में भी, दुनिया काम करने की जगह है, अहल हिम्मत की, भागने दौड़ने दीन की मेहनत करने की जगह है। बाज़ मशायख हैं बैठे बैठे एक दिन में 1.25 लाख दरूद शरीफ पढ़ लेते, ये जो है अहल हिम्मत की जगह है, खेलने कूदने की तफरी की आखिरत में जगह। जब नामे अमाल मिल गया अब एक दूसरे से खूब खुश हो, मैं नहीं कहता था कि ऐसा है, ये देखो ये देखो, यहाँ पर जो है कोई फख्र के नारे लगाने की अकड़ की जगह नहीं, यहाँ पर चुपके से दुबक के माफ़ी मांग के आजिज़ी के साथ खामोशी से अपने काम में लगे। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए। अल्लाह के दरबार में हर चीज़ का हल, हर मसले का हल है, और अपनी ज़बान में दिल की गहराई के साथ यकीन के साथ अल्लाह से मांगना चाहिए। सदक़ात फ़कीरों को दिए जाते हैं, कोई झोली लाओ, हाथों को बना के प्याला लाओ, और जो है मुंह ऐसा बना जैसे फ़कीर होते हैं और अल्लाह के सामने कुछ गिड़गिड़ाए आदमी। आदमी बादशाह के पास आया कि मेरी कोई ज़रूरत पूरी हो जाए, देखा कि बादशाह रो रहा है, पहले ज़माने के मुसलमान बादशाह भी रोया करते, देखा कि बादशाह रो रहा है, उसने कहा ये मेरी क्या मदद करेगा, ये जिससे मांग रहा मैं भी उसी से मांगी। भाई हम जो है अल्लाह ताला की तरफ मुतवज्जा हो जाएं, और अल्लाह के दरबार में हर मसले का हल है और हर चीज़ का हल मिलेगा इंशाल्लाह। तो इंशाल्लाह दुआ होगी, और दुआ के दरमियान में जब खामोशी हो तो हर आदमी अपने लिए भी मांग ले, उम्मत के लिए भी मांग ले, और दुआ तफसील से, ये तालीम के वास्ते है कि हमें ऐसी दुआ मांगने का शौक़ हो जाए। अब ये हर दुआ किसी जगह से किसी बुजुर्ग की किताब से आई होगी, अल्लाह ताला उनके दर्जात बुलंद फरमाए। और इस मजलिस में जितने लोग सुन रहे हैं, हमारे भाई बहन हमारी माएँ, उनके सदक़े अल्लाह ताला इन दुआओं को कबूल फरमा लीजिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन नबील उम्मी व अली व सल्लम तस्लीमा। या अल्लाह, या रहमान, या करीम, या ज़ुल जलाल वल इकराम, या हय्यु या क़य्यूम, या अल्लाह उम्मत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम की मग़फ़रत फरमाइए, या अल्लाह पूरी उम्मत को बख्श दीजिए, या अल्लाह उम्मत में जो बीमार हैं उनको मुकम्मल शिफा अता फरमाइए, या अल्लाह उम्मत में जो लोग तंगदस्त हैं मकरूज हैं उनको आसान रिस्क तंगी से नजात अता फरमाइए, जो लोग इल्म दीन सीख रहे हैं उनको नफ़ा देने वाला इल्म और बरकतें अता फरमाइए, या अल्लाह पूरी उम्मत को खौफ से दुश्मनों से अमन अता फरमाइए, या अल्लाह उम्मत की परेशानियों को खुशी से बदल दीजिए, या अल्लाह उम्मत की बेइज्जती को इज्जत से बदल दीजिए, या अल्लाह उम्मत की हिदायत की हवाएं चला दीजिए, या अल्लाह पूरे अहले ईमान को अहले तकवा वाला कर दीजिए, या अल्लाह तमाम लोगों को हिदायत दे दीजिए, या अल्लाह उम्मत में जितने अच्छे खैर के काम हो रहे हैं उनको बढ़ा दीजिए, या अल्लाह उनको बरकतें तरक्की कबूलियत अता फरमाइए, या अल्लाह पूरी उम्मत में जितने शर फसाद गंदगी बेहयाई के काम हो रहे हैं या अल्लाह उन सबको ख़त्म फरमाइए। या अल्लाह सारे आलम के मुसलमानों को आफियत सुकून खुशी अता फरमाइए। या अल्लाह सबकी ज़रूरियात अपने गैबी ख़जाने से पूरा फरमाइए। या अल्लाह अब से लेके ज़िंदगी के आखिरी सांस तक बेहिसाब बाबरकत हलाल रिस्क सारे आलम के मुसलमानों को अता फरमाइए। या अल्लाह पूरी उम्मत को आखरत का शौक़ दुनिया के शौक से करोड़ों दर्जे ज़्यादा अता फरमाइए। या अल्लाह सबके आखिरी दिन को करोड़ों ईदों से ज़्यादा खुशी का दिन बना दीजिए। या अल्लाह कब्रों को रहमत से अपनी रहमत से जन्नत का बाग बना दीजिए। या अल्लाह या रहमान या करीम या जल जलाल वल इकराम, या अल्लाह आप हमारे रब हैं। या अल्लाह आपके सवा कोई इबादत के लायक नहीं। या अल्लाह आपने हमें पैदा फरमाया, हम सब आप ही के बंदे हैं। जहाँ तक हमसे हो सका हम आपके आहद और वादे पर कायम हैं। या अल्लाह हम अपने आमाल की बुराई से आपकी पनाह मांगते हैं, आपके सामने आपकी नेमतों का इकरार करते हैं और अपने गुनाहों का इकरार करते हैं। या अल्लाह हम हमें बख्श दीजिए, क्योंकि हमारे गुनाहों को आपके सवा और कोई माफ़ नहीं कर सकता। या अल्लाह हम आपसे सवाल करते हैं उस तमाम खैर और भलाई का जिसका सवाल किया आपसे आपके नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने, और हम आपसे पनाह चाहते हैं उस तमाम शर से जिससे पनाह चाही आपके नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने। व अंतल मुस्तआन व अलैकल बलाग व ला हौला व ला कुव्वता इल्ला बिल्लाह। या अल्लाह या रहमान या करीम या ज़ुल जलाल वल इकराम या हय्यू या क़य्यूम बिरहमतिका नस्तगीस। या अल्लाह हम पर मेहरबानी फरमा दीजिए। या अल्लाह जब तक आप हमें ज़िंदा रखें हमें हमेशा के लिए गुनाहों को छुड़वा दीजिए। या अल्लाह हम पर रहम फरमाइए कि हम बेकार कामों में ना पड़ें, और हमको ऐसे कामों की फ़िक्र नसीब फरमाइए जो आपको हमसे खुश रखें। या अल्लाह आसमानों और ज़मीन के बनाने वाले, ऐसी बुजुर्गी और बख्शिश वाले, ऐसी इज़्ज़त वाले जिसका किसी को वहम व गुमान भी नहीं हो सकता। या अल्लाह सबसे बढ़कर मेहरबान, हम आपकी बुजुर्गी और आपके रूए अनवर का वास्ता देकर सवाल करते हैं। या अल्लाह जिस तरह आपने अपनी मुकद्दस किताब कुरान का इल्म अता फरमाया, ऐसा ही हमारे दिल को इसका हिफ्ज़ करना भी नसीब फरमाइए, और हमें कुरान की तिलावत इस तरह मैसर फरमा दीजिए जिससे आप हमसे खुश हो जाएँ। या अल्लाह आसमान और ज़मीन के बनाने वाले, बुजुर्गी और बख्शिश वाले, ऐसी इज़्ज़त वाले जिसका वहम व गुमान किसी को नहीं हो सकता। या अल्लाह सबसे बढ़कर मेहरबान, हम आपकी बुजुर्गी का वास्ता देकर आपके रूए अनवर का वास्ता देके मांगते हैं। या अल्लाह अपनी किताब से हमारी आंखें मुनव्वर कर दीजिए, हमारी ज़बान पर इसको जारी फरमा दीजिए, उसकी बरकत से हमारे दिल से गम दूर कर दीजिए। या अल्लाह अपनी किताब से हमारे दिलों को खोल दीजिए, हमारे सारे बदन को उस पर अमल करने में लगा दीजिए, क्योंकि या अल्लाह सही बात में आपके सिवा हमारी मदद कोई नहीं करेगा, और ये चीज़ें आपके सिवा कोई और नहीं दे सकता। ना हमारे अंदर भलाई की ताकत है, ना बुराई से बचने की कुव्वत, मगर सिर्फ अल्लाह बुलंद बरतर की तौफीक से। या अल्लाह या रहमान या करीम। या अल्लाह आप ज़ाहिर व बातिन को जानने वाले हैं, सारी खूबियाँ और तारीफ आपके लिए हैं। या अल्लाह अपनी रहमत से आप गुनाहों को नेकियों से बदल देते हैं। या अल्लाह आपके एक इरादे से एक ज़र्रा समुंदर बन जाता है। या अल्लाह हम सबको कुरान पाक की खिदमत के लिए कबूल फरमाइए, हमारे घर वालों, रिश्तेदारों, बच्चे बच्चियों को, तमाम मुसलमानों को, पूरी उम्मत को अहले कुरान की फहरिस्त में शामिल फरमाइए। या अल्लाह दीन इस्लाम की मोहब्बत हमारे दिलों में रूहों में डाल दीजिए, हमारे रग रग जिस्मों में कुरान शरीफ का इश्क डाल दीजिए, उसको रूह की ग़िज़ा बना दीजिए, क़यामत तक आने वाली नस्लों को कुरान की दौलत और नियामत से मालामाल फरमा दीजिए, उन सबको कुरान की खिदमत, तालीम, हिफ्ज़, तिलावत और दावत के लिए कबूल फरमा लीजिए, पूरी उम्मत को कुरान पाक पर जीना, उसी पर मरना, हशर में उठना नसीब फरमा दीजिए। या अल्लाह कब्र और जन्नत में कुरान पाक की तिलावत हम सबको नसीब फरमा दीजिए। या अल्लाह जन्नत में रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की ज़बान मुबारक से कुरान सुनना नसीब फरमा दीजिए। या अल्लाह पूरी उम्मत के घरों में तहज्जुद और कुरान की तिलावत जारी फरमा दीजिए, और हमारे घरों को कुरान पाक की आवाज़ों से भर दीजिए। या अल्लाह जिन जिन सूरतों और आयात के जो जो फ़ज़ाइल और मुनाफे हैं, ख़्वाह हमें मालूम हो या ना हो, या अल्लाह हमारे नामे आमाल में लिखवा दीजिए। या अल्लाह फरिश्तों की आमद, रहमत का नज़ूल, दुआओं की कबूलियत, दिलों की पाकी का ज़रिया बना दीजिए। या अल्लाह आपकी जितनी रहमतें उतरती हैं, रमज़ान शरीफ में उतरती हैं, काबा शरीफ पे उतरती हैं, मसाजिद पर उतरती हैं, हज उम्रे में उतरती हैं, अहलुल्लाह की मजालिस में उतरती हैं, या अल्लाह हम उसमें से किसी चीज़ के मुस्तहक नहीं हैं, हम नालायक हैं। या अल्लाह आप करीम हैं, आप सखी हैं, या अल्लाह नालायक को भी दे देते हैं। या अल्लाह हम मोहताज हैं, हमारी मोहताजी पर नज़र फरमाइए। या अल्लाह आप करीम हैं, आप बादशाह हैं, हमें वो सारी नेमतें बरकतें अता फरमा दीजिए। या अल्लाह जो जो हाजरीन हजरात, जो भाई बहन सुन रहे हैं, उनके दिल में जो जो हाजात हैं, उनकी जो जो परेशानियां मुश्किलात हैं, या अल्लाह गैब से पूरा फरमाइए। ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم لا تفرق جمعنا هذا إلا بذنب مغفور وسعي مشكور وعملا صالحا متقبل مبرور برحمتك يا عزيز يا غفور ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين الحمد لله رب العالمين.